तपाई साप्ताहिक बाइबल पाठ ग्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस्। www.plainfieldcs.com। यो लागि पाठ हो भदौ 2 गते 2021। विषय अनन्त सजाय, स्वर्ण पाठ, यसैया। याकुब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इसरायल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, तिमीहरू नडराउ, मैले तिमीहरूलाई बचाए, मैले तिम्रो नाउँ राखे, तिमी मेरो हौ। उत्तरदायी पढाइ लुका। त्यो सहरमा एउटी पापी स्त्री थिए। त्यसले यसलाई फरिसीको घरमा खाना खाएको थाहा पाए। त्यसले एउटा सिङ्गमरमरको भाँडामा केही सुगन्धित वस्तु लिएर आए। त्यो येशूको पछि चरण छेउमा रुँदै उभिए। त्यसले आफ्नो आँसुले येशूको चरण भिजाउनु थाले। त्यसले चरणमा मुहाई खाई अनि सुगन्धित खनाइदिए। त्यो फरिसी जसले पनि यी सब देखे, उसले मनमनै सोचे, यदि यो मानिस अग्मवक्ता हुँदो हो, उसले जान्ने थियो कि त्यो स्त्री जसले उसको पाउ छुइरहेकी छेउको हो अनि कुन स्तरकी हो, किनभने त्यो पापिनी हो। त्यसपछि उहाँले त्यस स्त्रीलाई हेरेर सिमोनलाई भन्नुभयो, तिमीले यो स्त्रीलाई देख्यौस् बौ, जब म तिम्रो घरमा आए, तिमीले मेरो खुट्टा धुन पानी दिएनौ, तर त्यसले मेरो खुट्टाहरू त्यसको आँसुले धोइदिए अनि केश राशिले पुछिदिए। तिमीले मलाई मुहाई खाएनौ, तर उसले पुछिदिए, तिमीले मेरो टाउकोमा तेल घसिदिएनौ, तर उसले मेरो चरणमा सुगन्ध दलिदिए। यसकारण म तिमीलाई भन्दछु कि उसको धेरै पापाहरू क्षमा भयो। यति स्पष्ट छ कि उसले धेरै माया देखाए। जसलाई कम्ती पाप क्षमा गरिन्छ, उसले कम्ती माया पोखाउँछ। त्यसपछि येशूले स्त्रीलाई भन्नुभयो, तिम्रो पापहरू क्षमा भएको छ। पाठ सेर्मन बाइबलबाट यर्मिया। कागाबाट परमप्रभु आफ्ना मानिसहरू अघि देखा पर्नुहुन्छ। परमप्रभु भन्नुहुन्छ, मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गरे जुन सर्वदा रहिरहन्छ। यसर्थ मैले तिमीहरूलाई मेरो विश्वासयोग्यता कायम राखेको छु। परमप्रभु भन्नुहुन्छ, अहिले पनि तिमीहरू सम्पूर्ण हृदयले उपवास बसेर रुँदै र शोक गर्दै मतिर फर्क। लुगा होइन, तिमीहरूको हृदय फटेर परमप्रभु तिमीहरूका परमेश्वर कहाँ फर्केर आऊ। उहाँ दयालु अनि करुणामय हुनुहुन्छ। उहाँ चाँडै रिसाउनुहुन्न। उहाँको प्रेम महान छ। दण्ड दिने विषयमा उहाँले जो निर्णय लिनुभएको छ, त्यो उहाँले परिवर्तन गर्न सक्नुहुन्छ। म परमप्रभुले मेरो शक्तिशाली सेना तिमीहरूको विरुद्धमा पठाएको थिए। ती काट्ने सलहहरू, ती बगाले सलहहरू अनि उफ्रने सलहहरूले तिम्रा सबै अन्नहरू खाइदिए। तर म परमप्रभु ती सबै नोक्सान भएको फेरि भरपूर गरिदिनेछु। तिमीहरू फेरि भरिभरा हुनेछौ अनि तिमीले थाहा पाउनेछौ म इसरायलको बीचमा छु। अनि फेरि तिमीले जन्मेछौ, म परमप्रभु तिमीहरूको परमेश्वर हुँ र म बाहेक अर्को कुनै परमेश्वर छैन। मेरा प्रजाहरू फेरि कहिले लज्जित हुने छैनन्। यसैया म उही हुँ जसले तिमीहरूका सारा पापहरू धोइ पखालिदिए। मैले यी सबै स्वयंलाई खुसी पार्नलाई गर्दछु। म तिमीहरूका पापहरू सम्झने छैन। यीशु पवित्र आत्माको शक्ति लिएर गालिलमा फर्कनु भयो। यीशु गेनेसरेत सिंहको किनारमा उभिनु भयो। उहाँको वरिपरि धेरै मानिसहरू भिड लाग्दै थिए। तिनीहरू परमेश्वरको वचन सुन्न चाहन्थे। जब येशुले आफ्नो भनाइ सक्नुभयो, उहाँले सिमोनलाई भन्नुभयो, यो ढुङ्गालाई गहिरो पानीतिर लैजा अनि माछा मार्नु जाल फिजाऊ। सिमोनले उत्तर दिए, गुरुजी, हामीले सारा रात परिश्रम गर्यौं र पनि एउटै माछा समात्न सकेनौं। तर किनभने तपाईँले भन्नुभयो, म जाल फिजाउँछु। तिनीहरूले आफ्नो जाल पानीमा फ्याँके। तिनीहरूको जाल भरि माछ परेर जाल फाट्न आँटेको थियो। अनि ढुङ्गामा यति माछा लादे कि ढुङ्गाहरू डुब्न थाले। थुप्रै माछाहरू समातेकोमा माछावालाहरू सबै नै छक्क परेका थिए। जब सिमोन पत्रुसले यी सब देखे, तिनले येशूको अघि दण्डवत गरे अनि भने, मदेखि टाढा जानुहोस् परमप्रभु, म पापी मानिस हुँ। येशूले सिमोनलाई भन्नुभयो, डराउनु पर्दैन, अब उसो तिमीहरू माछा मार्ने छैनौ तर मानिसहरू समात्नेछौ। यसपछि येशू बाहिर जानुभयो अनि कर कार्यालयमा एकजना कर संग्रहकर्तालाई बसिरहेको देख्नुभयो। त्यसको नाउँ लेवी थियो। येशूले त्यसलाई भन्नुभयो, मेरो पछि लाग। तब लेवीले येशूका निम्ति आफ्नो घरमा ठुलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरू मानसहरूको पनि ठुलो भिड थियो जो तिनीहरू सँगै मेजमा खाँदथे। तर फरिसहरू र तिनीहरूका शास्त्रीहरू उहाँको चेलाहरूको विरुद्धमा यसो भन्दै गनगनाउन लागे, तिमीहरू कर उठाउनेहरू र पापीहरू छिटकिन खान पिन गर्छौ। येशूले उत्तर दिनुभयो, निरोगीलाई वैद्यको आवश्यक पर्दैन, तर रोगीहरूलाई मात्र वैद्यको आवश्यकता पर्छ। म धार्मिक मानिसहरूलाई बोलाउनु आएको होइन, म त पापीहरूलाई तिनीहरूका हृदय र रहन सहन परिवर्तन गर भनी अराउनु यहाँ आएको हो। लुका अनेकौ महसुल उठाउनेहरू र पापीहरू येशूका उहाँबाट सुन्न आए। त्यस्तै प्रकारले म भन्दछु, तिमीहरूलाई स्वर्गमा अति आनन्द हुन्छ जब एउटा पापीले आफ्नो हृदय परिवर्तन गर्छ अनि अन्य 99 धार्मिक मानिसहरूले आफ्नो हृदय परिवर्तन गर्नु कुनै आवश्यक पर्दैन। त्यसपछि येशूले भन्नुभयो, एकजना मानिसको दुई पुत्रहरू थिए। कान्छो छोरोले आफ्नो बाबुलाई भन्यो, पिता, हाम्रो सम्पत्तिमा मेरो भागमा जे जति अंश पर्छ मलाई दिनुहोस्। त्यही दिन पछि कान्छो छोरोले आफ्नो सबै सम्पत्ति बटुल्यो अनि त्यो टाढो देशमा गयो। त्यहाँ त्यसले मूर्खले झै आफ्नो रुपियाँ पैसा सब खर्च गर्यो। आफूसित जे जति थियो सबै त्यसले स्वाहा पार्यो। तब त्यो ठाउँमा खडेरी पर्यो अनि पानी पटक्कै परेन। त्यसभरि मानिसहरूले खानेकुरा पाउन छाडे। त्यो खुबै भोकायो अनि उसलाई पैसाको पनि आवश्यकता पर्यो। अनि त्यस ठाउँको कुनै एकजना मानिस कहाँ गयो अनि आफ्नो जीविकाको लागि त्यसले त्यहाँ काम लियो। अनि उसले त्यसलाई खेतमा सुँगुरहरू हेर्न पठायो। त्यो मानिस त्यति भोकाएको थियो कि उसले जुन चारो सुँगुरहरूले खाँदथ्यो खान खोज्थ्यो, तर कसैले त्यसलाई केही दिएन। तब उसले आफूलाई मूर्ख भएको अनुभव गर्यो। उसले भन्यो, मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा बेसी खाना छ, तर म यहाँ भोकले मर्न लागेको छु। माउसु अनि यहाँबाट बाबु कहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता मैले परमेश्वर अनि तपाईँको अघि पनि पाप गरे म तपाईँको छोरो भनिनु अब उसो योग्यको छैन मलाई तपाईँकै अब्जना नोकर झै राख्नुहोस् यसरी त्यो केटो उठ्यो अनि आफ्नो बाबु भेट्न गयो जब निकै परदेखि ऊ आउँदै थियो त्यसको बाबुले देखे अनि आफ्नो छोरो प्रति बाबुको मनमा खुबै दया जाग्यो अनि बाबु छोरो भएको हात दगुर्दै गएर अङ्गालो हाले औ मुवाई खाए छोरोले तिनलाई भन्यो हे पिता मैले परमेश्वर र तपाईँको अघि पाप काम गरेको छु म तपाईँको छोरो भनिनु अब उसो योग्यको छैन तर उसको बाबुले उसको नोकरहरूलाई अराए चारो राम्रा राम्रा लुगा फाटा ल्याऊ अनि यसलाई लगाइदियो हातमा औठी पनि लगाइदियो अनि खुट्टामा जुत्ता पनि लगाइदियो उसको जेठो छोरो खेतमा थियो त्यो जेठो छोरो रिसायो अनि भोजमा जान मन गरेन यसर्थ उसको बाबु आफै गएर तिनलाई उत्सवमा सम्मिलित हुन आग्रह गरे त्यो छोरोले बाबुलाई भन्यो मैले यत्रो रोषसम्म नोकर चाहिँ तपाईँको सेवा गरे मैले सधैँ तपाईँको आज्ञा पालन गरे तर मेरो निम्ति तपाईँले एउटा सानो पाठोसम्म दिनु भएन ताकि म मेरा मित्रहरूसँग भोज मनाउन सक्थे तर तपाईँको यो छोराले आफ्नो पुरै सम्पत्ति वेश्याहरूको सङ्गतमा उडाएको हो अनि उकर आउँदा चाहिँ मोटो बासो समेत मार्नु लाउनु भयो अनि बाबुले छोरालाई भने ए छोरो तिमी त मसँग सधैँ छौ मेरोमा भएको सारा सम्पत्ति तिम्रै हो हामी सबै खुसी भयो र भोजन गरौ किनभने तिम्रो भाइ मरेको थियो अनि जिउँदो फर्की आएको छ ऊ हराएको थियो तर अहिले पाइएको छ भजन संग्रह म हराएको भेडा सरह भर्किरहे ए परम प्रभु आएर मलाई खोज्नुहोस् म तपाईँको दास हो अनि मैले तपाईँको भरोसा भुलेको छैन भजन संग्रह बाटो देखाउनुहोस् र मलाई तपाईँको सत्यताहरू सिकाउनुहोस् तपाईँ मेरो परमेश्वर हुनुहुन्छ मुक्तिदाता हुनुहुन्छ म दिनहुँ तपाईँमा भरोसा गर्दछु ए परम प्रभु तपाईँको कृपाको सम्झना ममाथि सधैँ रहोस् मलाई प्रेम देखाउनुहोस् जो तपाईँसँग सधैँ छ ती मेरा पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनुहोस् म जुन जवानी हुँदा गरेको थिएँ ए परम प्रभु तपाईँको सुभनामको लागि मलाई प्रेममा सम्झना गर्नुहोस् परम प्रभु साँच्चै असल अनि इमान्दार हुनुहुन्छ उहाँले पापीहरूलाई ठिक मार्गमा बाँचे तरिका सिकाउनुहुन्छ दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ तिनीहरूले नराम्रा कुराहरू सोच्न छाड्नु पर्छ तिनीहरू परमप्रभु कहाँ फेरि एकपल्ट आउनु पर्छ तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ ती मानिसहरू परमप्रभु कहाँ आउनु पर्नेछ किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ परमप्रभु भन्नुहुन्छ तिमीहरूका विचारहरू मेरा विचारहरू जस्ता छैनन् तिमीहरूका चालहरू मेरा चालहरू जस्ता छैनन् आकाश पृथ्वी भन्दा अल्गो छ त्यस्तै प्रकारले मेरा चालहरू पनि तिमीहरूका भन्दा फराकिला छन् अनि मेरा विचारहरू पनि तिमीहरूका विचारहरू भन्दा अग्ला छन् परमप्रभु स्वयंले यी कुराहरू भन्नुभयो मैले तिमीलाई बनाए तिम्रो पापहरू ठुलो बादल जस्ता थिए तर मैले ती पापहरू पखालिदिए तिम्रा पापहरू मेटिएर गए जसरी बादल पातलो हावामा हराउँदछ मैले तिमीलाई जोगाए अनि बचाए यसैले तिमी फर्केर म कहाँ आयो। म क्रिस्चियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडिटद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य फ्रेमको डिजाइन पापीलाई सुधार गर्नु हो। ईश्वरीय प्रेमले मानिसलाई सुधार्छ र शासन गर्छ। पुरुषले माफी दिन सक्छ, तर यो ईश्वरीय सिद्धान्तले पापीलाई सुधार गर्दछ। पापको परिणामको रूपमा कष्ट भोग्नु पापलाई नाश गर्ने माध्यम हो। भौतिक जीवन र पापको विनाश नभएसम्म पापमा आनन्दित हुने प्रत्येक दुःख कष्टले यसको पीडाको समानता भन्दा बढी प्रदान गर्दछ। स्वर्गमा पुग्न अस्तित्वको सद्भाव हामीले अस्तित्वको ईश्वरीय सिद्धान्त बुझ्नु पर्दछ। भगवान प्रेम हुनुहुन्छ यसभन्दा बढी हामी सोध्न सक्दैनौ, जति हामी देख्न सक्दैनौ, हामी जान सक्दैनौ। मानौ कि परमेश्वरले दयालाई माफी माग्नुहुन्छ वा सजाय दिनुहुन्छ, जस्तो कि उसको कृपा खोजिएको छ वा खोजिएको छैन। प्रेमलाई गलत अर्थ लगाउनु हो र प्रार्थनालाई गलत कार्यको लागि सुरक्षा वाद बनाउनु हो। लुकाको सुसमाचारको सातौं अध्यायमा यो कुरा सम्बन्धित छ कि सिमोन सिमोन भन्दा बिल्कुलै फरक भए पनि येशु कुनै समय फरिसीको एउटा अति विशिष्ट पाहुना हुनुहुन्थ्यो जसको नाम सिमोन थियो। तिनीहरू मासुमा हुँदा एक अनौठो घटना घटित भयो। मानव पूर्वीय उत्सवको दृश्यमा अवरोध आयो। एक अनौठो आइमाई मित्र आए। यो आइमाई मरियम मग्दाले, जसलाई उनी बोलाइएकी छे, येशु कहाँ आए। के येशुले त्यस महिलालाई त्यागे कि उनले उनको पूजालाई भङ्ग गरे? उनी दयालु हुँदै उनको आदर गर्थे। न त यो सबै थियो। आफू भरपर्का मानिसहरूले के भन्न खोज्दै थिए भनेर थाहा पाउँदा, विशेष गरी उनको पाहुनालाई, कि तिनीहरू आश्चर्यचकित भएका थिए कि एक अग्नवक्ता भएर उच्च पाहुनाले एकैचोटि त्यस आइमाईको अनैतिक स्थिति पत्ता लगाउन सकेन र उनलाई बिदा लिन लगाए। तर यो कुरा जानेर येशूले तिनीहरूलाई हकाउनु भयो। छोटो कथा वा दृष्टान्त सङ्घ र यसैले सबैलाई घर फर्काइ ल्यायो र त्यस महिलालाई, यो तपाईँको पाप क्षमा भयो भनेर उल्लेख गरिएको थियो। किन उनले ईश्वरीय प्रेमको लागि उनको नर्न सारांश गरे कि उनी पश्चाताप र सुधार गरिरहेकी थिइन् र कि उनको अन्तर्दृष्टिले यो नखोजेको नैतिक विद्रोह पत्ता लगायो। उनले आफ्नो आँसुले उनको खुट्टा नुहाइदिनु र उनलाई तेलले अभिषेक गर्नु अघि अन्य प्रमाणहरूको अभावमा उनको शोक, उनको पश्चाताप, सुधार र बुद्धिको वृद्धिको आशालाई पुष्टि गर्न पर्याप्त प्रमाण थियो। यस्तो अप्रभावी स्नेह फरिसीको आतिथ्य वा मग्दालेनको संकुचनलाई उच्च श्रद्धाञ्जली कसको थियो? यस प्रश्नको उत्तरमा येशूले आत्मधर्मीको हप्काउनु भएको थियो र पश्चाताप गर्नेको खण्डन गरी घोषणा गर्नुभयो। सत्य भगवान त्रुटिको पिता छैन। पाप बिमारी र मृत्यु त्रुटिको प्रभावको रूपमा वर्गीकृत गर्नुपर्छ। ख्रिस्त पापको विश्वासलाई नष्ट गर्न आउनुभयो। हामी पापको विनाशमा पापलाई क्षमा माग्ने र दुष्टलाई अव्यवहारिक रूपमा हटाउने आध्यात्मिक समझलाई स्वीकार गर्दछौँ। तर जबसम्म पाप विश्वासमा चल्दछ त्यो दण्ड हुन्छ। सुधार हुँदाहरूमा कुनै अमर सुख हुँदैन भनेर बुझेर र विज्ञान अनुसार राम्रोको निम्ति स्नेह प्राप्त गरेर पनि आउँदछ, जसले अमर तथ्यलाई प्रकट गर्दछ कि न त सुख कष्ट भुख वा जुनुन, न त आनन्द वा पीडा। भुख वा जुनुनमा उपस्थित हुन सक्छ वा पदार्थको, जबकि ईश्वरीय मन र खुसी दुःख वा डरको गलत विश्वासहरूलाई नष्ट गर्न सक्छ र मानव मनको सबै पापी हो। इन्द्रिय कहिलेकाहीँ सहीको मान्छेको उच्च अवधारणा हो, जबसम्म उसको राम्रो ज्ञानको वृद्धि हुँदैन। त्यसो भए उसले दुष्टतामा सुख विलास गुमाउँछ र त्यो उसको कष्ट हो। पापको दुःखबाट उम्कने उपाय पाप बन्द गर्नु हो, अरू कुनै उपाय छैन। यो विश्वस्तता पापमा कुनै खुसी छैन क्रिश्चियन विज्ञानको धर्मशास्त्रको सबभन्दा महत्वपूर्ण बुद्धहरू मध्ये एक हो। पापीलाई पापको यो नयाँ र वास्तविक दृष्टिकोणमा जगाउनुहोस्। उसलाई देखाउनुहोस् कि पापले कुनै प्रसन्नता पाउँदैन र यो ज्ञानले उसको नैतिक साहसलाई सुदृढ पार्छ र खराबलाई निपुण बनाउने र असललाई प्रेम गर्ने क्षमतालाई बढाउँदछ। आधारभूत त्रुटि नश्वर दिमाग हो। नैतिक प्रश्नले बिरामीलाई निको पार्नमा बाधा पुर्याउन सक्छ। लुकिन त्रुटि अभिलाषा ईर्ष्या बदला कुकर्म वा घृणा सदाको लागि वा रोगमा विश्वास सिर्जना गर्दछ। सबै प्रकारका त्रुटिहरू यस दिशातर्फ झल्काउँछन्। तपाईँको वास्तविक मार्ग भनेको दुश्मनलाई नष्ट गर्नु हो र परमेश्वर जीवन सत्य र प्रेमको लागि छोड्नुहोस्। परमेश्वर र उनका विचारहरू मात्र वास्तविक र सामञ्जस्यपूर्ण छन् भनेर सम्झना गर्दै मानिसको पापले पापमा कुनै सन्तुष्टि पाउँदैन, किनकि पापलाई कष्ट भोग्नलाई परमेश्वरले सजाय सुनाउनु भएको छ। हिजोको नेक्रोमेन्सीले आजको मेस्मरिज्म र सम्मोहनवादको पूर्व चित्रण गर्यो। मतवालाले उसले मतवालापनको आनन्द लिन्छ भन्ने सोच्दछ र तपाईँले असन्तुष्ट व्यक्तिलाई आफ्नो निरूपण छाड्न सक्नुहुन्न जबसम्म उसको शारीरिक खुसीको भावना उच्च स्तरमा प्राप्त हुँदैन। त्यसपछि उनी आफ्नो कपबाट फर्कन्छन्। चकित सपना देख्ने जसले विकृति भम दुखाइको कारण हुने इन्क्युबसबाट बिर्जन्छ। गलत काम गर्न मन पराउने मानिस यसमा रमाइलो पाउन र परिणामबाट डराएर मात्र यसबाट अलग रहन्छ। न त शीतोष्ण मान्छे हो न भरोसायोग्य धर्मवादी। पदार्थको सपोस्थितिवश जीवनमा विश्वासको तिखो अनुभव साथै हाम्रो निराशा र अन्तहीन पीडाले हामीलाई थकित बच्चाहरू जस्ता ईश्वरीय प्रेमको हतियारमा परिणत गर्दछ। जब हामी ईश्वरीय सम्बन्धमा पूर्ण रूपमा बुझ्छौ, हामीसँग उहाँ बाहेक अरू कुनै दिमाग हुँदैन, कुनै प्रेम ज्ञान वा सत्यता जीवनको अन्य कुनै भावना र पदार्थ वा त्रुटिको अस्तित्वको कुनै चेतना हुँदैन। पापको विनाश क्षमाको ईश्वरीय विधि हो। ईश्वरीय जीवनले मृत्युलाई नष्ट गर्दछ, सत्यले त्रुटिलाई नष्ट गर्दछ र प्रेमले घृणालाई नष्ट गर्दछ। विनाश हुनाले पापलाई क्षमाको कुनै रूपको आवश्यक पर्दैन। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तिनवटा दैनिक कर्तव्यहरू पढ्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम न त दुश्मनी वा न केवल व्यक्तिगत अनुग्रहले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उभिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।